Give me Jesus. أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين قاسم الجبارين مبير الظالمين مدرك الحاربين رب الشهداء والصديقين والصلاة والسلام على الرسول النبي الأمي الدافع جيشات الأباطيل والدامغ صولات الأضاليل العبد المؤيد والمنصور المصدد والمصطفى الأمجد والمحمود الأحمد أبي القاسم محمد وآله وعطرته وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المكرمين سيما للإمام المنتظر والحجة الثاني أشر أجل اللهم له الفرج فلعنة الله على أعدائهم أجمعين أما بعد فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا إن تنصروا الله ينصركم وقال ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. کیونکہ ماہ محرم کے پہلے عشرے کی وہ ڈیٹس شروع ہو چکی ہیں کہ جس میں مجلس کے بعد دعا کا وقت نہیں ہوتا ہے، ہر رات کوئی نہ کوئی شبیہ اور کوئی نہ کوئی زیارت برآمد ہو رہی ہے، ایک خصوصی التماس کے لیے کسی نے کہا ہے کہ آج ایک مومن بغیر کسی جرم کے پولیس اسٹیشن میں ہے اپنے دو بیٹوں کے ساتھ، تو ان کے لیے خصوصی دعا کروائیے، تو پروردگارہ تجھے واسطہ میرے ساتویں امام کی سسیری کا، یہ بے گناہ مومن اور دنیا بھر میں جہاں جہاں کوئی بے گناہ مومن گرفتار ہے ان سب کی جلد از جلد رہائی کے اسباب فراہم فرما، تجھے واسطہ حسن مشتبہ اور ام فروہ کے اسلال قاسم کے بدن کے ٹکڑوں کا، تمام صاحبان ایمان خصوصاً جو لوگ اس مجلس میں آ چکے ہیں یا بھی آ رہے ہیں ان کو ہر مصیبت و پریشانی سے محفوظ فرما، مجلس عزا میں آنے والے ان مومنین اور ان مومنات کی تمام حاجتوں کو پورا فرما، اور ان مظالم کے انتقام کے لیے حسین ہی کے وارث امام زمانہ کے ظہور میں تعجیل فرما. صلوات. کربلا اس 21st century میں ہم سے کیا ڈیمانڈ کر رہی؟ کربلا خالی ایک ہسٹری ہے کہ آج بھی اس کا ہماری پریکٹیکل لائف سے کوئی تعلق ہے؟ کربلا خالی بکس میں پڑھنے والی کوئی سٹوری ہے یا اس میں ایسے میسیجز ہیں جو ہمیں قیامت تک روزانہ ہمارے سامنے آئیں گے اور ہم اس سے گائیڈ لائن لے سکیں گے؟ کربلا. لیکن کربلا کے حوالے سے جتنی باتیں ابھی تک ہوئیں اور ابھی دو تین مجلسیں اور ہیں، اس کے بعد تو آخری مجلسوں میں صرف غم کا بیان ہوتا، تو کربلا کے حوالے سے جو باتیں ہو گئیں اور جو باتیں ہوں گی اس کے درمیان ایک مرتبہ رک کر میں پھر زیارت وارثہ کا وہ جملہ یاد دلا دوں جو میں نے دوسری مجلس میں عرض کیا تھا، فیا لیتنی کنتو معکم فافوزہ معکم، جو دن و رات ہماری زبان پہ زیارت وارثہ کے جملہ آتا رہتا، یہ ایک دعا ہے جو ہم اللہ سے کر رہے ہیں کہ اے اللہ ہمیں انہی کربلا کے شہیدوں کے راستے پہ چلنے کی توفیق عطا فرما. ہم یہ کہہ رہے ہیں کہ اے کربلا والوں، ہم تمہارے ساتھ ہوتے تو یہ ساری سیکریفائس دیکھ کے ہم بھی تمہارے ساتھ کامیاب ہوتے، یعنی بھوک کا امتحان ہوتا تو ہم بھوکے رہتے، پیاس کا امتحان ہوتا تو ہم پیاسے رہتے، اپنے گھر بار اور فیملی کو چھوڑ کے جنگل میں جانے کا ایک ٹرائل آتا تو ہم وہ بھی دیتے، گردن پہ چھری چلانے کا وقت آتا تو ہم اس کے لیے بھی تیار تھے، اپنے ہاتھ سے اپنے بیٹوں کے لاشیں اٹھانے کا اللہ ہم سے امتحان لیتا ہم اس کے لیے بھی تیار تھے، ख्याल है तो नहीं, आप पूरे करबला को इस एक सेंटेंस के अंदर जमा करके अल्लाह से ये कहते हैं कि ख्याल है तो नहीं काश में वहां होता। लेकिन ये तो हम जबान से कह रहे हैं। इस्लाम के लिए सबसे बड़ा खतरा, ये इस्लाम के लिए सबसे हार्मफुल है, जो इस्लाम के लिए सबसे डेंजरस चीज है, वो मुशरिक नहीं है, वो काफिर नहीं है, वो मुनाफिक है। और यही ये भी वन ऑफ द रीजन है कि आमाले आशूरा की चार रकत नमाज, अगर सूरह अहजाब की तिलावत का हुक्म है तो फिर सूरह मुनाफिकून की भी तिलावत का हुक्म है। और यूं अगर आप देखिए तो सूरह अहजाब का भी एक बहुत बड़ा पार्ट मुनाफिकीन के हालात को बयान कर रहा, जो अल्लाह और अल्लाह के रसूल पर ये ब्लेम लगा रहे हैं कि अल्लाह और अल्लाह के रसूल ने हमको धोखा दिया। सूरह अहज़ाब के शुरू में जंग खंदक की डिटेल बयान करते हुए आयत आई, मुनाफिक या हिपोक्रेट सबसे बड़ा खतरा है इस्लाम के लिए, रसूलुल्लाह के जमाने में भी और आज भी। यही वजह कि एवरी जुमा भी अगर आदमी के पास टाइम हो तो नमाज जुमा में सूरह मुनाफिकून की तिलावत का हुक्म दिया गया। ये एक लिविंग डेंजर है, खाली 1400 साल पहले नहीं, आज भी हमारे लिए ये मसला। और मुनाफिक कहते उसे है कि जिसकी जबान पे कुछ हो और जिसके दिल में कुछ, या ये भी शायद मैं गलत कह गया, जिसकी जबान पर हक हो और उसके दिल में वो हक ना पाया जाए। अब जबान से तो कहते हैं फयाल है तनी कुंतो महकुम, लेकिन क्या अपनी प्रैक्टिकल लाइफ में इस कुंतो महकुम पे अमल करने को तैयार? क्या जिस वक्त हम फया लेतनी अपनी जबान पे कह रहे हैं, क्या हमारा दिल भी उसका साथ दे रहा? भाई अगर करबला में उस वक्त उस भूख और प्यास का एग्जाम ट्रायल था, आज 21st सेंचुरी में हमारा दूसरा इम्तिहान हो रहा। और वो ये कि अगर कभी रिश्ते हराम तुम्हारे पास आ रहा, भूखे रहो और प्यासे रहो मगर हराम रोजी हासिल न करना। ये डिटेल के साथ बात आएगी, एक जुमले की बात नहीं। और अगर 61 हिजरी का करबला इस बात का नाम था कि मदीना छोड़कर डेजर्ट में जाके रहो, तो 21st सेंचुरी का करबला यह है कि अगर रिलीजन पर अमल करना मुश्किल है तो इंग्लैंड को छोड़ के वापस इंडिया और पाकिस्तान और ईस्ट अफ्रीका जाओ। फया लेतनी कह देना बहुत आसान है, मगर दिल में भी फया लेतनी होना चाहिए और उसी के मुताबिक आदमी को अपनी प्रैक्टिकल लाइफ गुजारना चाहिए। और इसकी डिटेल अभी आएगी कुछ, आज तो मैं सिर्फ जो इस्लाम में कलमा है ना उसके स्टाइल पे बात कर रहा हूं। इस्लाम के कलमे में है ला इलाहा इल्लल्लाह, देयर इज नो गॉड, बात यहां से शुरू होती है। तो अब फयाल है तनी ये मोमिन कहता है तो मोमिन को कैसा बनना चाहिए, ये छोड़ दीजिए, ये शायद दो दिन बाद आए। यही फयाल है तनी दुश्मन अहले बैत भी कह रहा था, और देखिए कि उसने फयाल एतनी पे कैसा अमल करके दिखाया। हिस्ट्री के अंदर एक ऐसे आदमी का नाम आता जो यजीद को याद करके फयाल एतनी कहता था, इतना वो दुश्मन अहले बैत था कि यजीद को याद करता था और कहता था कि अरे यजीद फयाल एतनी कुंतो माग, काश मैं भी 61 हिजरी या 61 हिजरा के करबला में तुम्हारे साथ होता। और जो तुमने जुल्म अहले बैत पे किए, जुल्म तो मैं कह रहा हूं लेकिन उसकी वर्डिंग को मैं रिपीट नहीं करना चाहता, जो जुल्म तुमने अहले बैत पे किया है मैं भी तुम्हारा साथ देता, इस सवाब में मेरा भी शेयर होना चाहिए। एक मोमिन है जो 61 हिजरी से लेके 1429 हिजरी तक हर जनरेशन में फया लेकर नहीं कहता रहा। यह जनरेशन से जनरेशन का एक ऐसा जर्नी जिसके बारे में इस वक्त भी थोड़ा बहुत ब्रादर जाफर लाडिक ने अपने शुरू के लेक्चर में बताया, बाप से बेटा, बेटे से पोता, 61 हिजरी से 1429 हिजरी तक जनरेशन में यह जुमला चल रहा है मोमिन की, प्रैक्टिकली कोई हमें असर नजर नहीं आता। यानी बहुत ही शॉर्ट अगर कर दूं अपनी दो दिन बाद की मजलिस को, तो आज हमारे घरों में, सबकी बात नहीं कर रहा हूं, मेजोरिटी की बात भी नहीं कर रहा हूं, लेकिन बहरहाल एक क्वाइट बिग नंबर, हमारे घरों में नाम हुसैन का लिया जाता है, प्रैक्टिस यजीद पे होती है। लेकिन अगर कोई دشمن اہل بیت ہے، اور وہ یزید کو یاد کر کے فیا لیتنی کہہ رہا تھا تو اس نے خالی زبان سے نہیں کہا، باقاعدہ اپنے آپ کو چینج کیا یزید کے مطابق، اور جس ٹائم پیریڈ میں وہ تھا اس نے سوچا اب میں اس وقت کربلا میں کیا شیئر کر سکتا ہوں یزید کے ساتھ، یزید بن کے اس آدمی کا نام ہے متوکل، متوکل عباسی، جس کے لیے میرے مولا نے اپنے ایک سرمن یا خطبے میں، مولا کے جو خطبے ہیں ان میں سے کچھ کا ٹاپک ہے آنے والے یعنی بعد کے یعنی فیوچر زمانے کے حالات، تو اس میں سے ایک خطبے میں مولا نے بنو عباس کے خلفاء کا ذکر کیا. یاد رکھیے گا کہ مولا کی شہادت ہوئی ہے 41 ہجرا میں، اور بنو عباس کو رول ملا ہے 132 ہجرا میں، یعنی 100 سال پہلے، ابھی یہ خاندان شروع بھی نہیں ہوا، 100 سال پہلے مولا نے خطبے میں ڈیٹیل بتائی. یہ وہی خطبہ ہے جس میں بغداد کی تباہی، ظہور امام کی سائن بتائی گئی، اور بغداد کوئی پرانا سٹی نہیں تھا، وہ 140 ہجرا میں بنو عباس کے منصور نامی ظالم بادشاہ نے بنایا، یعنی ابھی بغداد نام کا کوئی سٹی نہیں ہے، اور مولا اس کے بارے میں بتا رہے ہیں کہ بنے گا بھی، وہاں ظلم بھی ہوگا، اور اس کے نتیجے میں یہ تباہ بھی ہوگا، اور میرا آخری بیٹا وہاں ظاہر ہوگا. سائنز آف ظہور کا ایک بہت امپورٹنٹ چیپٹر یہ کہ امام کے آنے سے پہلے دنیا کے کون کون سے سٹیز میں تباہی آئے گی. کیرو کا نام ہے، بغداد کا نام ہے، کوفے کا نام ہے، سندھ کا نام ہے، انڈیا کا نام ہے، چین کا نام ہے، لیکن یہ اس سال کا میرا ٹاپک ہی نہیں. تو بغداد، جب مولا بغداد کے ڈسٹرکشن کا ذکر کر رہے ہیں تو ساتھ میں یہ بتا رہے ہیں کہ وہاں پہ کون سا خلیفہ، کون سی خلافت کا ڈائنیسٹی یا کون سا خلافت کا خاندان آئے گا، اور پھر ایک ایک خلیفہ کی امام کوئی نہ کوئی ایک اس کی کیریکٹرسٹک بتا رہے ہیں. فرمایا اور جو ٹینتھ ہوگا، ٹینتھ، اب وہ گنتی آپ کریں تو وہ ٹینتھ یہی متوکل بنتا، کا آشرہم اکفرہم، ایک ہوتا ہے کافر، ایک ہوتا ہے اکفر. اکفر ہے سپرلیٹو ڈگری، سب سے بڑا کافر. مولا نے کہا بنی عباس کا 10واں حکمران ان کا سب سے بڑا کافر ہوگا. البتہ ایک چھوٹی سی بات یہاں پہ ایک اور کہہ دوں، اگرچہ یہ اس قسم کا ٹاپک آج کل مس انڈرسٹینڈنگ کریٹ کر رہا ہے، لیکن انشاءاللہ اگر کل تک زندہ رہا تو اس مس انڈرسٹینڈنگ کو کل دور کر دوں گا، ابھی میں بتا دوں. مولا نے کہا 10واں حکمران متوکل عباسی، اس کا نام نہیں لیا، نمبر بتایا کہ 10واں جو ہے سب سے بڑا کافر، اور یہ وہ آدمی تھا. وہ چھوٹی سی بات ابھی آ رہی ٹاپک سے ہٹ کر، لیکن اس وقت کے ہمارے انوائرمنٹ کے اعتبار سے بھی ضروری، پہلے ٹاپک آگے بڑھ. یہ وہ ظالم تھا جو یزید کو یاد کرتا تھا اور کہتا تھا کہ فیا لیتنی کنتو معکم، اے یزید کاش میں 61 ہجری میں تیری آرمی کو جوائن کرتا، اور حسین اور اولاد حسین پہ جو تو نے ظلم کی ہے میں بھی اس میں شامل ہوتا. لیکن یہ جملہ ہم کہتے ہیں شب جمعہ، پھر بھول جاتے ہیں ہم نے کیا کہا. وہ بھولا نہیں، اس نے یہ جملہ کہا اور پھر یہ سوچا کہ آج اس وقت 2 سینچریز، 200 سال گزر چکے کربلا کو، متوکل کا ٹائم پیریڈ ہے 241 ہجرا، 245 ہجرا. اس نے کہا کہ آج میں کربلا میں کیا شیئر کروں، تو وہی ظلم کیا جو آپ مجلسوں میں سنتے ہیں. اس نے کہا کہ اے یزید تو نے کربلا میں حسین کی کو شہید کیا ہے، آج میں کربلا میں حسین کے روزے کو شہید کروں گا. یہ متوکل عباسی تھا نا، جس نے مولا کے روزے پہ وہ مظالم کیے کہ جن میں سے ایک ظلم ایک فقہی مسئلے کو بھی بنا گیا، اس کے ایک ظلم کی وجہ سے ایک فقہی مسئلہ بھی سامنے آ گیا. اس نے کربلا میں امام کے روزے کی بلڈنگ کو تو گرا دیا، جیسے آج آپ نے سامرہ کے روزے کو ٹوٹتے دیکھا، اور جیسے آپ کے باپ نہیں آپ کے دادا نے یا دادا کے باپ نے جنت البقیع کے روزوں کو ڈیمولش ہوتے دیکھا. متوکل نے اپنے زمانے میں مولا امام کے روزے کو، امام حسین کے روزے کو ڈیمولش کیا، لیکن خالی روزہ ڈیمولش نہیں کیا، قبر کا نشان بھی نظر نہ آئے. اس کے لیے اس نے پہلے وہاں پہ ایک فوج بھیجی لیکن وہ سب حسین کا کلمہ پڑھ کے آئے، پھر بیلوں سے ہل چلانا چاہا مگر بیل رک گئے، مر گئے، آگے نہ بڑھے، اور آخر میں اس نے دریائے فرات کا جو کورس ہے اس کو چینج کیا کہ یہ دریا قبر امام پر سے اس طرح گزر جائے کہ امام حسین کی قبر دریا کے اندر چھپ جائے، پانی بہتا چلا رہا ہے. آج کل تو آپ بھی فلڈ وارننگ فلڈ وارننگ فلڈ وارننگ سن رہے ہیں، بہت بارش ہوگی بہت بارش ہوگی. آج سارا دن میں انتظار کرتا رہا لیسٹر کی بارش کا، لیکن ہوئی نہیں بارش. تو خیر یہ تو ہم اور آپ تھے، آج کی بارش، اس وقت پانی بہتا چلا رہا لیکن قبر امام سے ایک ڈسٹینس پہ آ کے پانی رک گیا، پانی کی ایک وال بن گئی. عربی میں اس کو کہتے ہیں حیران ہونا، پانی حیران ہو گیا. چنانچہ کربلا میں امام کے روزے میں ایک جگہ ہے جس کو کہتے ہیں حائر حسینی، وہ جگہ جہاں پہ آ کے پانی رک گیا، اس سے آگے نہیں بڑھا پانی، اور ایک فقہی مسئلہ بنا کہ حائر حسینی کے اندر مسافر آدمی کو اختیار ہے، آپشن ہے، چاہے نماز پوری پڑھے چاہے نماز آدھی پڑھے، قصر والی. خیر اب یہ ڈیٹیل تو نہیں بتا رہا ہوں. یہ متوکل کے ظلم کی وجہ سے وہ پلیس ہمارے سامنے آئی جس کو حائر حسینی کہتے ہیں، وہ جگہ جہاں پانی حیران ہو گیا، وہ جگہ جہاں پانی رک گیا. مگر اٹ سیلف یہ اس بات کی ایک دلیل ہے کہ متوکل نے خالی یہ نہیں کہا کہ کاش میں یزید کے ساتھ ہوتا، بلکہ اپنے زمانے میں اپنی ڈیوٹی سمجھی کہ اگر یزید نے حسین کو شہید کیا ہے تو میں حسین کے روزے کو شہید کروں، اور اس کے مطابق اس نے عمل کیا، مرتے دم تک اسی فکر میں لگا رہا. تبھی تو بہلول کا ایک واقعہ آتا ہے کہ وہ روزوں کے دوبارہ کنسٹرکشن کے لیے ایک موومنٹ چلا رہے تھے، لیکن بہلول کا ذکر جعفر لڈک نے بہت کر دیا برادر، اس وقت میں اس کی تفصیل میں نہیں جا رہا ہوں. ایک دو واقعے مجھے پڑھنا تھے لیکن میں نے آج پرپزلی اپنا ٹاپک اس لیے چینج کر دیا کہ ایک دن میں بہت زیادہ بہلول آپ نہیں سن سکتے ہیں، خاص طور پر جب غم کی رات ہو. لیکن متوکل نے بتایا مومن کو کہ زبان سے فیا لیتا نہیں کہہ دینا، یہ کوئی کمال نہیں ہے. ارے تم سلمان فارسی اور مقداد و عمار جیسے شیعہ نہیں بن سکتے، تو متوکل جیسے تو شیعہ بن کے دکھا دو جو خالی زبان سے کلیم نہیں کرتا ہے، اس کے مطابق اپنی لائف کو چینج بھی کرتا. اور یہیں پہ وہ جملہ آ گیا جو نہج البلاغہ کے خطبہ نمبر 24 میں ہے، جہاں مولا اپنے شیعوں سے ایک بات کہہ رہے، البتہ سو کال شیعہ، وہ اس وقت کلیم کر رہے تھے ہم شیعہ، بعد میں پتا چلا شیعہ نہیں تھے، وہ جھوٹے تھے. جیسے آج بہت سے لوگ اپنے آپ کو شیعہ کہہ رہے ہیں، جب امام زمانہ آ جائیں گے پتا چلیں گے جھوٹ جھوٹ کہہ رہے تھے، کھوٹی بات تھی، یہ نہیں ہے شیعہ. ٹیسٹنگ کے وقت، ٹرائل کے وقت پتا چلتا ہے کہ کون ہے شیعہ، زبان سے کہنے میں کیا جاتا. تو مولا کے زمانے میں جو اپنے آپ کو شیعہ کہہ رہے ہیں، ان میں سے کچھ لوگ، ان کو مولا نے خطبہ دیا جو نہج البلاغہ میں آج بھی موجود ہے، اور وہ خطبے کے صرف دو جملے میں بتا رہا ہوں، پورا خطبہ نہیں پڑھتا ہوں. مولا کہتے ہیں کہ تم لوگ حق پر ہو، بھائی جو علی کے ساتھ ہیں وہ تو حق ہی پر ہیں، اس لیے کہ خود حق ہر جگہ علی کے ساتھ رہتا ہے، حق و ما علی والعلی و ما الحق، حق علی کے ساتھ ہے اور علی حق کے ساتھ ہیں. بلکہ آگے کی جو رسول کی دعا، اللہم آدیر الحق ہے سمادار، خدا بندہ جہاں جہاں علی جائے حق کو بھی وہاں پہنچا دے، جس کی وجہ سے میں کہتا ہوں علی کبھی حق پر نہ چلے، حق علی پہ چلا ہے، حق علی کو ڈھونڈتا رہا ہے کہ علی کہاں ہے، میں بھی وہاں جاؤں گا. لیکن مولا نہج البلاغہ میں کہہ رہا تم حق پر ہو پھر بھی ہار جاؤ گے. معاویہ جیسا بدترین انسان وہ باطل پر ہے، غلط ہے، مگر وہ جیت جائے گا. تم علی کے ساتھ ہو، شکست کھا جاؤ گے. اور وہ جو معاویہ کا لشکر ہے وہ جیت جائے گا اگرچہ وہ معاویہ جیسے ظالم کے ساتھ ہے. نہج البلاغہ میں میرا مولا کہہ رہا، ریزن کیا بتا رہا، جو میرا دو دن کا ٹاپک ہے، جو دو دن لاسٹ ٹو ڈیز کی مجلس، مولا نے کہا ریزن یہ ہے کہ معاویہ کی فوج رونگ ہے، باطل پر ہے، غلط ہے، مگر جس کو لیڈر مانا اس کو بلائنڈلی فالو کر رہے ہیں، اور تم ٹھیک ہو، حق پر ہو، لیکن جسے امام مانا اس کو فالو کرنے کو تیار نہیں ہو، اس کی ہر چیز پر اعتراض کر رہے ہو. نہج البلاغہ میں نہیں، ایک اور کتاب میں مولا کا خطبہ، مولا کہتے ہیں کہ ہاؤ سرپرائزنگ از اٹ کہ معاویہ اپنے آرمی کو جمعے کی نماز وینسڈے کو پڑھاتا ہے وہ خوشی سے پڑھ لیتے ہیں، اور میں اپنے چاہنے والوں کو جمعے کی نماز جمعے کے دن پڑھا رہا ہوں تو یہ پڑھنے کو تیار نہیں ہوتے. مولا نے جواب دیا، معاویہ اس لیے جیتے گا کہ اس کی فوج اس کی اطاعت کر رہی ہے، ٹوٹل سبمیشن، ٹوٹل اوبیڈینس. اور تم اس لیے ہارو گے کہ علی جیسے امام کا نام تو لیتے ہو لیکن اس کی اطاعت نہیں کرتے ہو. پھر ایک اور عجیب جملہ میرے مولا نے کہا، اور یہ نہج البلاغہ میں، یہ بھی میں ریفرنس اس لیے دے رہا ہوں کہ یہ اگلا جملہ جو ہے نا، یہ بہت ہی سخت جملہ. میرا مولا کہتا کہ اگر معاویہ آج میرے ساتھ آ کے ایک ٹرانزیکشن کرے تو میں خوشی سے تیار ہو جاؤں گا. وہ آئے اور مجھ سے کہے کہ وہ ایکسچینج کرنا چاہتا، میری فوج کو لینا چاہتا ہے اور اپنی فوج مجھے دینا چاہتا ہے. نہج البلاغہ میں مولا کی یہ ورڈنگ ہے. شامی بدترین انسان، لیکن مولا کہہ رہے کہ میں اس ایکسچینج پر راضی ہوں، اور راضی بھی کس طرح سے ہوں کہ اگر وہ اپنا ایک سپاہی مجھے دے تو میں اپنے 100 سپاہی اس کو دینے کو تیار ہوں. ریٹ آف ایکسچینج آپ نے دیکھا کیا ہے، 1:1 = 100 کے. بھائی آپ کا پاؤنڈ اسٹرلنگ بہت ہی اسٹرانگ ہوگا، لیکن پھر بھی ایسی کوئی کرنسی نہیں کہ 100 کے برابر ہو، سوائے ہمارے پاکستان کے یتیم روپے کے. خیر اس کو چھوڑ، کیا ہو سکتا ہے آپ کے افریقہ کا شیلنگ ویلنگ بھی ایسا ہو، لیکن میرا مولا کہہ رہا اپنے 100 سپاہی دوں گا، اس کا 1 سپاہی لوں گا. وجہ کیا ہے؟ وجہ یہ ہے کہ اس کے سپاہی میں کیسی کوالٹی ہے کہ وہ جس کو لیڈر مانتا ہے تو آنکھیں بند کر کے اس کو فالو کرتا ہے. پھر وہ کوئی لاجک نہیں پوچھتا، پھر وہ کوئی ریزن نہیں پوچھتا ہے، پھر وہ کوئی ہیزیٹیٹ نہیں کرتا ہے حکم ماننے پر. اور یہ کوالٹی امام کو اتنی پسند ہے کہ امام کہتے ہیں کہ معاویہ والا بھی میرے پاس آ جائے، میں اس کا عقیدہ بعد میں ٹھیک کر دوں گا، لیکن یہ کوالٹی کہاں ملے گی کہ میں اپنے شیعوں سے کہتا ہوں چلو جہاد کے لیے. کہتے مولا آج بس گرمی بہت ہے، ذرا ویدر ٹھیک ہو جائے پھر چلیں گے. اور میں کہتا ہوں اب چلو. کہتے مولا سردی بہت ہے، ذرا گرمی آ جائے پھر چلیں گے. گرمی میں کہتے ہیں سردی آ جائے، سردی میں کہتے ہیں گرمی آ جائے. تو خلاصہ کیا نکلا؟ 2 چھوٹی چھوٹی باتیں. متوکل کی سیرت کو دیکھیے تو پتا چلا، دشمن اہل بیت فیالتنی کہتا ہے تو اس کے مطابق عمل کرتا ہے. مومن کو کم از کم اسی کو دیکھ کے شرم آنی چاہیے. البتہ ایک بات رہی جا رہی ہے، وہ میں ٹاپک سے ہٹ کر اس لیے میں نے چھوڑ بھی دیا تھا، پھر یاد آ گئی. متوکل اتنا ظالم کربلا میں امام کے روضے کو ڈھایا، لیکن جب اس کے سگے بیٹے نے 10th امام سے فتویٰ لیا کہ آج میرے باپ نے دربار میں ایسی گستاخی کی ہے، علی کی شان میں گستاخی تو ٹھیک، آج اس نے شہزادی فاطمہ کے حوالے سے ایسی بات دربار میں کہی، وہ بیان نہیں ہو سکتا. اس نے کیا جملہ، کیا ایلیگیشن، کیا بلیم جناب فاطمہ کی ذات پہ لگایا. اس کے بارے میں کیا مسئلہ؟ 10th امام نے بھی کہا اور تمام اس زمانے کے علماء نے بھی کہا کہ ایسا آدمی واجب القتل، جو شہزادی کی شان میں، شہزادی کی عزت اور عصمت کے حوالے سے ایسی بات کہے اور اوپنلی. لیکن جب متوکل کے اپنے بیٹے نے کہا کہ اتنا بڑا گناہ میرے باپ نے کیا ہے اور آپ لوگ کہہ رہے ہیں یہ واجب القتل ہے، تو میں چاہتا ہوں یہ ثواب میں لوں اور اسے قتل کروں، تمام علماء نے کہا کہ تمہیں رضا اور پرمیشن ہے سوائے 10th امام کے. 10th امام نے کہا چاہے کتنا ہی برا کیوں نہ ہو تمہارا باپ ہے، واجب القتل ہے، اسے کسی اور سے قتل کرواؤ، لیکن تمہارا ہاتھ اس کے اوپر نہیں اٹھنا چاہیے. اور اگر تم نے اسے قتل کیا تو کام ٹھیک کیا، لیکن بہرحال اس میں باپ کی توہین ہے، چنانچہ اللہ تمہیں بہت جلدی موت دے دے گا. اس نے اپنے باپ کو اپنے ہاتھ سے مارا کہ میں شہزادی فاطمہ کی شان میں گستاخی کرنے والے کو نہیں دیکھ سکتا ہوں. 6 مہینے کے بعد خود بھی مر گئے. امام فرما رہے ہیں کہ تمہارا باپ واجب القتل ہے، لیکن جب دوسرے لوگ ہیں جو اس کو مار سکتے ہیں تو بیٹے کے لیے ایسے گناہگار باپ کی بھی توہین اور گستاخی کرنے کی اجازت نہیں ہے. اور آج ہمارے نوجوان ینگسٹر یوتھ، ان کا سب سے بڑا مسئلہ یہ ہے کہ بھول گئے کہ پیرنٹس بھی کوئی چیز ہوتی ہے. ایسا ان کا ایٹیٹیوڈ ہے جیسے کسی کارخانے سے مشین سے بن کے نکلے ہوئے، یا ڈائریکٹ وہ آسمان سے وہ پرندہ لا کے ان کے گھر میں چھوڑ گیا، मुझे तस्वीर आती है ना कि वो चोंच के अंदर बच्चे को दबाता है और घर की छत पे छोड़ के जाता। पेरेंट्स का इस्लाम में इतना एहतराम है कि मुतवक्किल जैसे जालिम के बारे में भी उसके बेटे से कहा कि तुम्हारी जानिब से कोई ऐसा बिहेवियर नहीं होना चाहिए जिसमें बाप की इंसल्ट हो, चाहे बाप वाजिबुल कत्ल ही क्यों ना हो। अलबत्ता पेरेंट्स की भी कुछ जिम्मेदारियां, वो ऐसी हदीसें सुन के अपनी औलाद को कुछ ज्यादा प्रेशराइज ना करे, लेकिन ये अभी आज का टॉपिक नहीं। ये बात बीच में आ गई थी मुतवक्किल, और मुतवक्किल के वाकये ने बताया कि जब वो जालिम होकर इतना प्रैक्टिकली फॉलो करता है यजीद को, तो मोमिन को तो अपने आका हुसैन को किस तरह फॉलो करना चाहिए। और मेरे मौला ने बताया कि मौला को अपने शिया में जब बेस्ट क्वालिटी चाहिए है वो ये है कि आंखें बंद करके वो इमाम को ओबे करे। जो इमाम कह दे उसको करना, उसको ये नहीं देखना है मैं ईस्ट में हूं कि वेस्ट में हूं, उसे ये नहीं देखना है मैं 200 साल पहले के बकूबा के जंगल में हूं कि आज लंदन और न्यूयॉर्क और टोरंटो के इन मॉडर्न सिटीज में हूं। जो इमाम ने कहा मुझे मानना है, चाहे दुनिया मेरा मजाक ही क्यों ना उड़ाए। ना महरम से हाथ ना मिलाए तो आपका मजाक उड़ाया जाएगा, आप ड्रिंक ना करें तो आपका मजाक उड़ाया जाएगा, आपके यहाँ लेडीज और जेंट्स की गैदरिंग अलग अलग हो तो आपका मजाक उड़ाया जाएगा, अगर आप वक्त नमाज पढ़ें तो कुछ जगहों पे आपका मजाक उड़ाया जाएगा, ठीक है कोई बात नहीं। मोमिन की जो बेस्ट क्वालिटी मौला को चाहिए वो है टोटल सरेंडर, जो इमाम ने कहा खाली उसको मानना। और यही करबला वालों की भी बेस्ट क्वालिटी थी, लेकिन ये बात अभी दूसरे एंगल से आगे बढ़ेगी। अब यहां पे एक बात और सुन लीजिए, और जो बात मैं अब कहने जा रहा हूं ये आधी आ जाएगी आधी कल आएगी, एक मजलिस में सारी बात नहीं आ सकती, और थोड़ी सी ड्राई तो है ये बात लेकिन है बहुत इंपॉर्टेंट, और मैं बहुत कम मजलिसों में ये बात पढ़ता हूं। रीजन, ये सिर्फ उस मजमे में ये पॉइंट पढ़ा जा सकता है जहां के लोग जरा सा फिक्र से मोहब्बत करते हो या फिक्र को समझते हैं। लेस्टर में मुझे दो दिन पहले क्वेश्चन आंसर सेशन से अंदाजा हो गया कि आप थोड़ी फिक्र समझी जाती। मैं बात को लेंदी नहीं करूंगा लेकिन एक छोटी सी बात बता दू, हमारी शरीयत में कयास हराम है, जो आजकल हमारे यहां बहुत हो रहा। कयास के माने यह है कि अल्लाह और रसूल ने एक ऑर्डर दिया, उसका रीजन नहीं बताया कि क्यों दिया है ऑर्डर, बका ये काम करो। अब आप उससे सिमिलर चीजों के बारे में कहें, जब वो चीज वाजिब की गई है तो ये भी तो वैसी ही है, ये भी वाजिब होनी चाहिए। वो चीज हराम की गई है तो ये भी तो वैसी है, ये भी हराम होनी चाहिए। ये कयास, तुम्हें इख्तियार नहीं, जिसको अल्लाह ने वाजिब किया वह वही वाजिब है, तुम उसको जो है उसके दायरे को एक्सटेंड नहीं कर सकते हो। जिसे अल्लाह ने हराम किया बस वो हराम है, तुम उसको एक्सटेंड नहीं कर सकते हो। न सिर्फ ये कि ये हमारे यहां हराम है, बल्कि मासूमीन ने इसके खिलाफ अपने जमाने में बड़ी सख्त फाइट की थी बाकी आम मुसलमानों से, और ये जुमला कहा था अव्वलो मन कासा इबलीस, सबसे पहले इस तरह की रीजनिंग जिसने की उसका नाम इबलीस है। वो यही तो कहता है ना अल्लाह से कि आदम मिट्टी से बने, मैं आग से बना हूं, आग मिट्टी से सुपीरियर है, बस इसलिए सुपीरियर को के लिए ऑर्डर गलत है कि वो इंफीरियर को सिजदा करे। सब अपनी तरह से गेस लगा के फतवा दे रहा, और इसी मौके पर इमाम ने उस आलिम को बुलाकर उसे कंडेम किया था जो बार बार कहता था कि हम तो शरीयत में भी अपनी अकल और रीजनिंग लेकर आएंगे, चाहे रसूल की हदीस और कुरान की आयत के अगेंस्ट क्यों ना हो। अभी अभी ब्रादर जाफर लाडिक सातवें इमाम की नमाज के हवाले से जिन आलिम का नाम ले रहे थे, जिसने सातवें इमाम पे ऑब्जेक्शन किया, ये उसी की स्टोरी। वो कहता है कि रसूलुल्लाह की हदीस है कि मैदान जंग में अगर कोई आदमी अपने घोड़े में बैठकर जाएगा तो उसे माले गनीमत में डबल हिस्सा मिलेगा, और अगर किसी के पास घोड़ा नहीं हो पैदल जाएगा उसे सिंगल हिस्सा मिलेगा। वो कहता है कि रसूल की हदीस है, ऑथेंटिक हदीस है, सारे नैरेटर इसके बिल्कुल ठीक है, लेकिन ये हदीस क्योंकि मेरी अकल के खिलाफ है मैं हदीस पर अमल नहीं करूंगा, उठा के फेंक दूंगा। क्योंकि ये हदीस कह रही है उसकी रीजनिंग कि घोड़ा जो है एक मोमिन के बराबर। भाई हर पैदल वाले को 10 पाउंड रसूल ने दिलवाए, घोड़े पर आया तो 20 पाउंड दिलवाए, तो इसका मतलब क्या हुआ कि 10 पाउंड एक आदमी के होते हैं और 10 पाउंड घोड़े के हैं। कहा कि एक मोमिन और घोड़ा कभी इक्वल नहीं हो सकता, चुनांचे मैं हदीस को डिस्कार्ड करता हूं, रसूल कहें कि ना कहें, जो चीज मेरी अकल में नहीं आती है मैं उसको कबूल नहीं करूंगा। जो आजकल हमारे यहां भी बहुत सारे लोग یہ فتویٰ آغا سیستانی نے کیسے دے دیا، وہ فتویٰ امام خمینی نے کیسے دے دیا، وہ نظریہ آغا خوئی نے کیسے قائم کر دیا، ہماری عقل میں نہیں آتا. لیکن چھٹے امام نے ساری زندگی فائٹ کیا اس آدمی کے ساتھ، اور اسی موقع پہ وہ ایک امام نے اس سے سوال کیا کہ یہ بتاؤ مرد اسٹرانگ ہے کہ عورت؟ کہا کہ مرد اسٹرانگ. کہا کامن سینس کیا کہتی؟ اسٹرانگ آدمی کو کم ملنا چاہیے، ویک کو زیادہ ملنا چاہیے، ہر جگہ ویک کا پروٹیکشن ہوتا. پھر اسلام نے باپ کی جائیداد میں بیٹے کو ڈبل اور بیٹی کو سنگل حصہ کیوں رکھا؟ کہا ہے تمہاری عقل. اچھا یہ بتاؤ کہ زنا بڑا گناہ ہے کہ قتل؟ کہا قتل بڑا گناہ. تو کہا قتل کے دو وٹنس ہیں اور زنا کے چار وٹنس ہیں. بھائی ہر جگہ جو عقل لاتے ہو تو یہ ہے قیاس، یعنی اپنی طرف سے اپنی لاجک کو لا کے شریعت میں داخل کر دینا جو حرام ہے گناہ. لیکن اگر امام کوئی مسئلہ بتائیں اور ساتھ میں اس کا ریزن بھی دے دیں کہ یہ مسئلہ کیوں آیا، پھر آپ کو یہ پرمیشن ہے کہ جہاں جہاں وہ ریزن پایا جائے آپ کہیں یہ سب اس مسئلے میں آ گیا. مشکل ہو گئی بات؟ بہت دو اگزامپل دوں، بلکہ تین دوں اور بات ختم، پھر آ جاؤں کہ اس کا مجلس سے اور کربلا سے کیا تعلق ہے. اسلام میں ہے کہ زکات گولڈ پر واجب ہے جو کوائن کی شکل میں ہو. اب آپ کیوں ریزن نہیں بتایا کہ وائے گولڈ کو اور سلور کو کیوں لیا، باقی میٹلز کو کیوں چھوڑ دیا؟ ہم نے خود سے ایک ریزن نکالا کہ یہ گولڈ اور سلور پہلے زمانے میں کرنسی ہوگا اس لیے اس پہ زکات ہے. تو آج پیپر کرنسی یا کاغذ ہے تو آج اس پر زکات ہونی چاہیے. چنانچہ آج بھی ہمارے کتنے لوگ ایسے جو مراجع سے اس بات پر بھی ناراض ہیں کہ یہ خمس کے بارے میں کہتے واجب ہے، زکات کو واجب کیوں نہیں کرتے، اور پھر خود ہی ایک اس کا ریزن بھی ڈھونڈ لیتے کہ خمس چونکہ مرجے کی جیب میں جاتا ہے تو اس کو واجب کر رہے ہیں، زکات چونکہ اس کو نہیں ملتی ہے تو کہہ رہے ہیں کہ زکات واجب نہیں. دیکھیے اس کا جواب دینے جاؤں 10 منٹ لگ جائیں گے، لیکن کوئی مرجے نہیں کہتا زکات واجب نہیں ہے، زکات آج بھی واجب ہے اور خمس سے زیادہ امپورٹنٹ. اگر کوئی آدمی کہہ دے کہ آئی ڈونٹ بلیو آن خمس، وہ گناہگار ہے لیکن مسلمان ہے. اور اگر کوئی دے کہہ دے آئی ڈونٹ بلیو آن زکات، وہ کافر ہو گیا. نماز اور زکات کا انکار کرنے والا کافر ہے، زیادہ امپورٹنٹ ہے لیکن نوٹ پر زکات نہیں. اور کہتے لوگ کہ ہونا چاہیے کیونکہ پہلے گولڈ تھا تو آج کرنسی نوٹ چل رہے. یہ ہے اپنی طرف سے ریزن بنانا. اسلام میں جب کسی عورت کو طلاق ملے یا اس کا شوہر مر جائے تو ایک ویٹنگ پیریڈ اس کو رکھنا ہوتا ہے جس کا نام عدہ. مر گیا کسی کا شوہر، اس کو عدہ رکھنا. کیا ریزن ہے عدے کا؟ یہ اسلام نے نہیں بتایا. چنانچہ عورت کو عدہ رکھنا، مجھے نہیں پتا یو کے میں یہ بات آئی ہے کہ نہیں ہے، پاکستان میں شروع ہو گئی. پاکستان میں لوگوں نے کہا کہ نہیں آج کل اب عدے کی کوئی ضرورت نہیں. کیوں؟ کہا اس لیے کہ اسلام نے 1400 سال پہلے اس لیے عدہ کہا تھا تاکہ یہ عورت پیگننٹ ہے کہ نہیں یہ پتا چلے. اب آج تو لیٹسٹ ٹیکنالوجی آ چکی ہے میڈیکل کی، الٹرا ساؤنڈ ہے اور اس سے بھی زیادہ مختلف قسم کے ٹیسٹ، ود ان سیکنڈ پتا چل جائے گا پیگننٹ ہے کہ پیگننٹ نہیں. تو جس ریزن سے عدہ واجب کیا تھا آج یہ ختم ہو گیا ریزن، تو عدہ ختم. یہ کس نے بتایا کہ عدہ اسلام نے اس لیے واجب کیا؟ کسی حدیث میں نہیں آیا، آیت میں نہیں آیا، خود ہی سے ایک ریزن بنایا. اب یہ خود ہی کہا کہ چونکہ آج کل میڈیکل سائنس ترقی کر گئی اس لیے عدہ اب آج ضرورت نہیں ہے. یہ ہے قیاس جو اسلام میں حرام. یہ بالکل ویسا ہی کمپیئر کرنا ہے جیسے کسی جگہ پہ کوئی آدمی درخت پہ چڑھا یا کوئی بچہ درخت پہ چڑھا پھنس گیا، اتر نہیں پا رہا، ڈر رہا ہے، رو رہا. جو سب سے عقل مند آدمی تھے، وائز مین آف دا ویلیج، اس کو بلایا گیا کہ بھائی یہ پرابلم کو سالو کرو، یہ بچہ درخت پہ چڑھ تو گیا ہے جوش جوش میں، اب یہ ڈر رہا اتر نہیں پا رہا. کہا بہت ہی آسان ہے، ایک رسی پھینکو جو اس کی کمر میں آ جائے، پھینکو ایک مرتبہ اور اس کو کھینچ لو. اب جو اس کی کمر میں رسی پھینک کے اس کو کھینچاؤ، دھڑ سے زمین پہ گراؤ، مر گئے. لوگوں نے کہا کیا تم نے سولوشن نکالا؟ کہا کہ میں نے تو بالکل صحیح سولوشن نکالا، اس کی موت آنا تھی اس لیے مر گیا. لاسٹ ویک ایسے ہی ایک آدمی کنویں میں گر گیا تھا، میں نے رسی پھینک کے اس کو نکالا، وہ بالکل زندہ بچ گیا. تو دیٹ مینس رسی یا روپ جو ہے صحیح سولوشن. اب اس بیچارے کی موت آئی تھی اس لیے مر گیا. بھئی کنواں کیا ہے جب آپ کسی کو نیچے سے اوپر نکالیں तो रस्सी क्या होती है और ऊपर से नीचे खींचे तो रस्सी क्या होती है। लेकिन नहीं, उसने दोनों को कंपेयर कहा जो वहां का मसाला है वो भी जान बचा रहा है तो इससे भी जान बच जाएगी। ये है आपका ये रीजन कि अगर गोल्ड क्वाइन पे जकात थी तो आज करेंसी नोट पे भी जकात होनी चाहिए। लेकिन हां, अगर कभी इस्लाम खाली मसाला ना बताए, साथ में खुद इस्लाम रीजन दे दे, तो हमें परमिशन है कि हम ये रीजन खुद फिर हर जगह एक्सप्लेन कर सकते हैं। बहुत ही क्लियर दो मिसालें इमाम ने दी। इमाम ने कहा है कि कुरान में ये आया है कि वालिदैन से उफ भी ना कहना, उनकी रिस्पेक्ट के तौर पर, उन्होंने तुम्हें बचपने में पाला है, उफ ना कहना, बल्कि क्या कहना, रब्बिरहमहुमा कमा रब्बयानी सगीरा। अब इमाम ने कहा कि कुरान रीजन ये बता रहा उफ क्यों ना कहना, वालिदैन की रिस्पेक्ट है। अब वालिदैन को तुम मार भी नहीं सकते हो। कोई कहे कुरान में क्या लिखा है कि मारना हराम है, उसमें लिखा उफ ना कहना, हम उफ नहीं कह रहे, खूब पिटाई कर रहे, उफ तो नहीं कह रहे हम, खाली मार रहे हैं उनको। इमाम ने कहा नहीं, जब कुरान ने कह दिया रिस्पेक्ट की वजह से उफ ना कहना, तो जहां जहां वालिदैन की रिस्पेक्ट और डिसरिस्पेक्ट है वो खुद ब खुद वाजिब होता चला जाएगा। लेकिन इससे ज्यादा क्लियर मिसाल, इस्लाम ने यह नहीं कहा शराब हराम है, इस्लाम ने कहा शराब हराम है अपने नशे की वजह से। रीजन बताया कि नशा, अब जहां जहां नशा है, चाहे वो शराब हो चाहे आज के ड्रग्स हो, वो खुद ब खुद हराम होता चला जाएगा। अगर कोई कहे कि जो आज के ड्रग्स आए हैं इसका किस रिवायत में नाम है, जिस तरह करेंसी नोट का रिवायत में जिक्र नहीं है, क्योंकि उस जमाने में पेपर करेंसी नहीं थी, ये भी गलत। पेपर करेंसी चाइना में उस जमाने में थी और मदीने और चाइना के दरमियान बिजनेस रिलेशन भी थे, लेकिन खैर छोड़ दीजिए इस बात को। कहा कि उस जमाने में पेपर करेंसी नहीं थी इसलिए रिवायत में नाम नहीं आया। इसी तरह उस जमाने में ये मार्जुना और मेरोंगी, और अगर मेरोंगी कोई ड्रग है मुझे नहीं पता क्या चीज है, बहरहाल ये मरोंगी और ये मार्जुना और ये हीरोइन ये नहीं थी उस जमाने में, तो इमाम ने इसका नाम नहीं लिया। अगर आप वो हमसे कहे कि अगर आप मुश्तहिदीन, मैं मुश्तहिद नहीं हूं, मुश्तहिद का फतवा कन्वे करने वाला, हमारे मुश्तहिद अगर ये इंसिस्ट करते हैं कि रिवायत में नाम आना चाहिए तब वो चीज हराम होगी, तो ये क्यों चर्स क्यों हराम है, हेरोइन क्यों हराम है, एलएसडी क्यों हराम है, ये मेरुंगी क्यों हराम है, अगर वो ड्रग है मुझे नहीं पता, ये मार्जिना क्यों हराम है, क्यों हराम है, ये दोनों में डिफरेंस है। गोल्ड क्वाइन पे जकात वाजिब है, रीजन नहीं बताई। जहां रीजन ना बताए तो जो नाम इमाम ने लिया फतवा वहीं तक रहेगा। और शराब हराम है, इसमें रीजन बताया इन्नल खमरा हराम ले इस्कारहा, अल्लाह ने शराब को हराम किया नशे की वजह से। अब खाली शराब हराम नहीं है, जहां जहां नशा पाया जाए खुद ब खुद वो चीज हराम होती जाएगी, और तुम्हें भी ये इख्तियार है कि तुम उसको हराम कह सकते हो, क्योंकि रीजन इस्लाम ने बताया। तो एक बहुत अहम उसूल बना ये फिका का, जब रीजन भी शरीयत बता दे और हराम चीज का नाम भी शरीयत ले ले, तो आप खाली वो चीज जिसका नाम लिया खाली वो हराम नहीं है, जहां जहां वो लॉजिक पाई जाए। अब आइए एक हदीस सुनिए, और उस इमाम की हदीस है जो आखिरी इमाम था हमारी आंखों के सामने। जिस इमाम की इस वक्त इमामत है वो तो पहले दिन से गायब है, हमारा आखिरी इमाम जो आंखों के सामने था, यानी 11वें इमाम इमाम हसन अस्करी अलैहि सलातु व सलाम की हदीस है। और 11वें इमाम की हदीसों के लिए एक बात याद रखिएगा, घर से ये पहला अशरा, 11वें इमाम का नाम आखिरी अशरे में आता है, क्योंकि 8th ऑफ रबी अव्वल जहां गम कंप्लीट होता है वो 11वें इमाम की वफात है, शहादत। मगर एक बात याद रखिएगा, 11वें इमाम की जो हदीसें नॉर्मली वो अपने टाइम पीरियड के लिए नहीं है, क्योंकि 11वें इमाम को मालूम था कि मेरा बेटा बहुत अरसे गायब रहेगा, तो पूरा जो गैबत का टाइम पीरियड है 11वें इमाम की ज्यादातर हदीस है उस टाइम पीरियड के बारे में। जैसे तकलीद वाली हदीस जो है वो 11वें इमाम की है, इसी तरह ये हदीस बहुत अजीब हदीस। इमाम फरमाते हैं, पहला अशरा है ना मुहर्रम का, करबला का तस्किरा है ना, करबला जब जहन में आएगी हुसैन और यजीद। अब सुनिए हदीस, 11वें इमाम कहते हैं एक फासिको फाजिर आलिम, जैसे काजी शुराय मसला, एक फासिको फाजिर आलिम हमारे शियों के लिए लश्कर यजीद से ज्यादा नुकसान पहुंचाने वाला है। दुनिया का सबसे जालिम लश्कर था लश्कर यजीद, आज तक यूनिवर्स की हिस्ट्री में उससे ज्यादा जालिम कोई नहीं गुजरा, जो 6 महीने के बच्चे के गले में 3 बाल का तीर मारे, जो 4 साल की बच्ची के कान से गोशवारे इस तरह खींच के उतारे के कान कट जाए, सबसे बड़ा जालिम। लेकिन 11वां इमाम कह रहा जालिम सबसे बड़ा यजीद है। मगर बात जुल्म की नहीं है, खतरे की बात है। हमारे शियों के लिए लश्कर यजीद से ज्यादा बड़ा खतरा एक फासिको फाजिर आलिम। खाली इमाम ने इतना नहीं कहा, ये वाली हदीस जो है इस कॉन्टेस्ट की बहुत सारी और हदीसें रसूलुल्लाह के जमाने से चली, इजा फसदल आलिम फसदल आलम। याद रखो, जब आलिम खराब हो जाता है तो एक आदमी नहीं खराब होता, पूरी दुनिया खराब हो जाती है। ये पैगंबर की हदीस है कि एक फासिको फाजिर आलिम तुमको ज्यादा नुकसान पहुंचाता है जितना भूखा भेड़िया बकरियों को नुकसान पहुंचाता है। लेकिन रसूलुल्लाह की हदीस और 11वें इमाम की हदीस में एक फर्क है। रसूलुल्लाह की हदीस खाली आलिम के बारे में है, 11वें इमाम की हदीस एक रीजन बता रही है कि ये आलिम क्यों खतरनाक है। और अब जहां जहां ये रीजन पाया जाएगा वो चीज लश्कर यजीद से ज्यादा खतरनाक होगी। देखना है 21st सेंचुरी में कोई लश्कर यजीद से ज्यादा खतरनाक चीज है कि नहीं है। देखना है कि लेस्टर के अंदर लश्कर यजीद से ज्यादा कोई खतरनाक चीज है कि नहीं है। अगर 11वां इमाम सिर्फ इतना कहता, वे दीन आलिम फासिक और फाजिर आलिम लश्कर यजीद से ज्यादा खतरनाक, बस हदीस वहीं तक लिमिटेड रहती, जैसे गोल्ड पर जकात है, अब इसका कोई ताल्लुक करेंसी नोट से नहीं। लेकिन आगे इमाम ने रीजन बताया, अब ये रीजन जहां जहां पाया जाए, अभी हदीस बन गई शराब हराम है नशे की वजह से, तो हदीस में लफ्ज शराब है लेकिन हेरोइन भी हराम हो गई और मजूना भी हराम हो गई और चर्च भी हराम हो गई। और वो क्या मेरूंगी, वो फतवा नहीं दे रहा हूं, वो आप खुद तहकीक कर लीजिए, ड्रग्स है तो हराम हो गई। उसी तरह 11वें इमाम की हदीस कहा कि एक गलत आलिम लश्कर यजीद से ज्यादा खतरनाक है, क्योंकि वजह आ रही है, बिकॉज ड्यू टू रीजन आ रहा, लश्कर यजीद ने माल और जान और औलाद को नुकसान पहुंचाया था और गलत आलिम ईमान को नुकसान पहुंचाता है। ऐ मोमिनों, ये बताओ कि तुम्हारे ख्याल में तुम्हारा माल इंपॉर्टेंट है कि ईमान, जान इंपॉर्टेंट है कि ईमान, औलाद इंपॉर्टेंट है कि ईमान। हर एक कहेगा माल की बहुत अहमियत है लेकिन ईमान माल से ज्यादा इंपॉर्टेंट है, जान की बहुत अहमियत है लेकिन ईमान जान से ज्यादा अहम है, औलाद की बहुत अहमियत है मगर ईमान औलाद से ज्यादा अहम है। जब ईमान ज्यादा अहम है तो लश्कर यजीद ने क्या नुकसान पहुंचाया, माल लूटा, लोगों को शहीद किया, औलाद को शहीद किया, लेकिन करबला में मौजूद किसी के ईमान को नुकसान न पहुंचा सका लश्कर यजीद। और कहा कि गलत आलिम तुम्हारा माल नहीं लूटेगा, तुम्हारी जान नहीं लेगा, तुम्हारी औलाद नहीं लेगा, गलत सलत बातें करके तुम्हारा ईमान ले लेगा। चाहे वो गैर शिया काजी शुरय जैसा आलिम हो जो कहता है खराज अल हुसैन वन हदे फजबा कत्ल हूं बे सैफ जद्दे, हुसैन अपनी लिमिट क्रॉस कर गए इसलिए इनको कत्ल करना वाजिब है। चाहे वो हो जो कहता हो कि अली दुनिया का नऊज़ु बिल्लाह सबसे बड़ा काफिर है, मुआविया के दरबार में एक आलिम ने फतवा दिया। और चाहे अपने मोमिनों में कोई ऐसा आलिम आ जाए जो कभी आपसे आकर कह दे कि अहले बैत की मोहब्बत कोई चीज नहीं है, दुआए तवस्सुल पढ़ना हराम है, ज़ियारत आशूरा हाफ पढ़ो, लानत वाला फिक्रा ना पढ़ो, आजादारी की कोई अहमियत नहीं है, मैं नमाज और रोजा करो जन्नत मिल जाएगी, अपने यहां ऐसे लोग आ गए। घर के उलमा में से कोई नहीं आया, ये हमारे रिसर्च स्कॉलर्स में से आए लेकिन आ गए, क्योंकि आज हमारी कौम का प्रॉब्लम यह है कि हम ये डिफ्रेंशिएट नहीं कर पाते कि आलिम किसे कहेंगे और नॉन आलिम कौन। जो मिंबर पे चला गया वो आलिम, जिसने खास अंदाज का लिबास पहन लिया वो आलिम, बल्कि अगर अंग्रेजी का स्पीकर है तो वो लिबास की भी शर्त नहीं है, पैंट शर्ट और टाई में भी चल जाएगा, बगैर दाढ़ी के भी चल जाएगा। जो थोड़ी बहुत 2 आयतें पढ़ ले, 3 हदीसें पढ़ ले वो आलिम, हमको ये पता ही नहीं कि आलिम कहते किसको है। याद का टॉपिक हो सकता था लेकिन टाइम नहीं है, इसलिए मैं शॉर्ट करके कहता हूं कि अब अगर कोई आके आपको अहलुल बैत के अगेंस्ट कर रहा, आजादारी के अगेंस्ट कर रहा,
دعائے تبسل حرام ہے، یہ تو آج کل فتویٰ چل رہا ہے، کہتے دعائے تبسل شرک ہے، مانگنا ہے تو اللہ سے مانگو یا وجیہ عند اللہ، کیا ہوتا ہے؟ جب دعائے تبسل شرک ہو گئی تو یا الہی عظم البلا، جس میں تو آپ یہ بھی نہیں کہتے کہ یا وجیہ، آپ ڈائریکٹ کہتے یا محمد، یا علی، یا علی، یا محمد اکفیانی، وانکما کافیان، وہ تو ان کی نگاہ میں اس سے بھی بڑا شرک ہے. اور اسی طریقے سے اگر کوئی آپ کو محبت اہل بیت کا پورا پورا صحیح میسج دے رہا مگر کہہ رہا محبت کی وجہ سے نماز کوئی ضرورت نہیں، پڑھو پڑھو، نہ پڑھو نہ پڑھو، چل جائے گا. اگر کوئی کہہ دے کہ محبت اہل بیت کے بعد اب حجاب کی ضرورت نہیں ہے، کیونکہ دونوں طرف اس قسم کے لوگ ہیں، وہ حدیث تو میں نے بھی ایک بار نہیں کئی بار سنی ہے کہ جس میں یہ کہا جاتا ہے کہ اے مومنوں، کبھی سوچا ہے کہ علی اتنی عبادت کیوں کر رہے ہیں؟ علی کے پاس جنت، علی کا پرابلم ہی نہیں ہے، جنت کی کوئی حیثیت نہیں، علی مالک جنت ہے، وارث جنت ہے، قسیم الجنت ہے، پھر علی اتنی عبادت کیوں کرتے ہیں؟ باقاعدہ ریزن بتایا جاتا ہے ممبر سے، کہتے ہیں اپنے لیے نہیں کرتے، تمہارے لیے کرتے ہیں، اتنی ساری عبادت کرتے، بہت نمازیں جمع ہو گئی. قیامت میں مومن آیا، اس نے 70 سال میں ایک نماز بھی نہیں پڑھی، مولا کہیں گے کوئی بات نہیں، میرے پاس لاکھوں نمازیں، 70 سال کی نماز میرے پاس سے لے جاؤ. باقاعدہ میں نے اسی طرح سے اسٹریٹ فارورڈ علی کی عبادتوں کو کی ریزن اور لاجک ممبر سے یہ بھی سنی، دعائے توسل حرام ہے، اہل بیت کا نام لینا حرام ہے، محمد اور علی سے مانگنا حرام ہے، ہمارے یہاں تو حضرت عباس سے مانگنے کا حکم ہے، یا کاشف الکرب ہم وجہ الحسین اکشف کربی بے حق عقیق الحسین، وہ کہتے نہیں رسول سے بھی مانگنا حرام. اور ایک طرف یہ آ رہے ہیں جو کہتے ہیں نہ نماز واجب ہے، نہ روزہ واجب ہے، نہ حجاب واجب ہے، نہ خمس واجب. اب یہ دونوں قسم کے لوگ خود اپنا نظریہ ہے، تب بھی گناہگار، کسی اور سے انفلوئنس ہو کے آئے، یہ لشکر یزید سے زیادہ خطرناک ہے. یہ تو وہ جملہ جو رسول سے لے کے 11 امام نے کہا، غلط عالم، فاسق عالم، لیکن 11 امام نے اس میں بڑھا دیا کہ خالی عالم نہیں، ہر وہ چیز جو تمہارے ایمان کو افیکٹ پہنچائے. اب سن لیجئے اس کی ذرا بڑی سخت سخت اگزامپل. اچھا ٹائم نہیں آج تو میں اس کو ایکسپلین نہیں کر رہا ہوں، انشاءاللہ کل اس کو میں مزید کچھ ایلوبریٹ کروں گا، ابھی تو خالی اگزامپل. اگر جملہ یاد رکھیے، اگر سیکولر ایجوکیشن آپ کی اولاد کے ایمان کو نقصان پہنچا رہی ہے تو یہ ایجوکیشنل انسٹیٹیوشن لشکر یزید سے زیادہ خطرناک ہیں. امام نے ریزن بتا کے اب یہ کہا کہ خالی شراب نہیں، جہاں جہاں نشہ پایا جائے گا سب چیز حرام ہے، اور 11 امام نے ایمان کو نقصان پہنچانے والی چیز لشکر یزید سے زیادہ خطرناک بتا کے اس حدیث کا دائرہ بہت ایکسٹینڈ کر دیا ہے. 1429 ہجری میں 61 ہجری کے لشکر یزید کو برا کہنے والوں، یہ واجب ہے برا کہنا، مگر اس سے زیادہ خطرناک چیز تمہارے گھروں میں نہ آئے. مجلس کے شروع کا جملہ سمجھ میں آیا کہ حسین کے کئی ماننے والے ایسے ہیں کہ نام حسین کا ہے، گھروں میں یزید ہے. اب جملہ اور بڑھے، بلکہ یزید سے زیادہ خطرناک چیز گھروں کے اندر موجود ہے، ہر وہ چیز جو ایمان کو نقصان پہنچا رہی، چاہے آپ کا ایمان افیکٹڈ ہو، چاہے آپ کی اولاد کا. میڈیا، ٹیلی ویژن، ڈش، کیبل، یہ اگر آپ کے ایمان کو کوئی افیکٹ نہیں پہنچا رہا تو کوئی پرابلم نہیں، کوئی باندھا نہیں، لیکن اگر ایمان کو یا اولاد کے ایمان کو افیکٹ پہنچا رہا ہے، یہ لشکر یزید سے زیادہ خطرناک ہے. اور اس میں پھر وہ چیز بھی آ گئی جو آج کے دور میں ہر گھر کی ضرورت ہے، یعنی کمپیوٹر اور انٹرنیٹ، اور یہ جو بھی آج کل کے کمیونیکیشن ہے، لیکن بالکل وہی حالت ہے اس کی جو نہج البلاغہ کے آخر میں مولا نے عورت کے بارے میں کہا. کیا عجیب چیز ہے عورت، نہ اس کے بغیر آدمی رہ سکتا ہے، نہ اس کے ساتھ آدمی رہ سکتا. اب یہ کمپیوٹر ایسی چیز ہے، اس کے بغیر بھی آپ نہیں رہ سکتے، لیکن اس کے ساتھ رہنا بھی مشکل ہے اگر ذرا بھی آپ کی اٹینشن ایک لمحے کے لیے ڈائیورٹ ہو گئی. اب میں لیسٹر کے بارے میں نہیں جانتا ہوں، جیسے کہ یہاں میرا یوز سے کوئی کسی قسم کا اٹریکشن نہیں، گھر کے مجلس میں بہت نظر آتے ہیں، لیکن اندازہ ہوتا ہے کہ بات کے ماتم کے لیے بہت اچھی سائن، لیکن ساری دنیا میں دیکھ رہا ہوں آج کل پیرنٹس بڑے خوش ہوتے ہیں کہ ہمارا بچہ جو ہے نا بہت زیادہ انفارمیشن لے رہا، بہت زیادہ اس کو ایجوکیشن کا شوق ہے. ٹی وی کے سامنے بیٹھتا ہے بچہ تو والدین بھی الرٹ ہو جاتے ہیں، اور حکومت اور گورنمنٹ کی طرف سے بھی ایڈوائز آتی ہے کہ جی ایک بچے کو 4 گھنٹے سے زیادہ نہ بیٹھنے دیں، 2 گھنٹے سے زیادہ نہ بیٹھنے دیں، यूके में भी वो गाइडलाइन होगी जो अमेरिका में तो है और हमारे ऑस्ट्रेलिया में भी, कि रात के इतने बजे तक कोई ऐसा प्रोग्राम नहीं आ सकता जब तक बच्चे जाग रहे, जब बच्चे सो जाएं इतने बजे रात के बाद ऐसे प्रोग्राम आएंगे। तो टेलीविजन की हद तक तो फिर भी कुछ ना कुछ अलर्ट है, लेकिन पाकिस्तान इंडिया बहुत कुछ होते वालिदैन मौलाना, हमारा बच्चा तो बहुत उसको शौक है इन्फॉर्मेशन का। कैसे पता चला? कहा मौलाना 14-14 घंटे कंप्यूटर के सामने बैठा रहता। इस बूढ़े बाप बेचारे रिटायर्ड बाप को क्या पता कि कंप्यूटर खाली इन्फॉर्मेशन का जरिया नहीं, आज पोर्नोग्राफी का भी सबसे बड़ा यही जरिया, आज हमारे यूथ को स्पॉइल करने का भी सबसे बड़ा यही जरिया, और आज डिस इन्फॉर्मेशन का भी सबसे बड़ा यही जरिया। मगर मैंने कहा ना कि मैं एग्जाम्पल सिर्फ नाम ले रहा हूं, डिटेल में नहीं जा सकता, वो कल बस जुमला सुन लीजिए और मसाइब का वक्त आ गया, क्योंकि अब वो रातें जब मसाइब जरा तफसील से बयान करना। लश्करे यजीद 1429 हिजरी या 2008 16 जनवरी को मैं मजलिस पढ़ रहा हूं, आज का लश्करे यजीद कौन है? आज का लश्करे यजीद हर वो चीज है जो आपके ईमान को नुकसान पहुंचा रही, और इसके अंदर आखिरी दो जुमले सुन लीजिए और फिर मैं मसाइब की तरफ जाऊंगा। आज ड्यू टू सम इंपॉर्टेंट रीजन मसाइब से पहले मुझे 4 मिनट एक अलग से बयान करना है फिर मसाइब पर, लेकिन ये दो आखिरी जुमले सुन लीजिए कि इवन कोई आदमी कोई ग्रुप जो हमारे मर्जी आयतुल्लाह सिस्तानी से मिल के आता, चाहे उनसे नजफ में मुलाकात करे या चाहे जब वो लंदन में आए थे तो मुलाकात की, एक एडवाइस हमेशा वहां से मिलती है कि अपनी भाषा या अपनी ओरिजिनल लैंग्वेज को नहीं छोड़ना, इसलिए कि इस लैंग्वेज को छोड़ के खाली इंग्लिश पे रिलाई करना ये लश्कर यजीद से ज्यादा नुकसान दे, ये ईमान को इफेक्ट पहुंचा रही है। वो मर्जे वक्त बगैर ऑथेंटिक हदीस के कुछ नहीं कहता, कोई खास रीजन तो है ना, और ये वाली एडवाइस इतनी रिपीट की आ गए सिस्तानी ने कि मेरा अगला जुमला मुझे जरा इंसल्ट लग रहा कि नऊज़ बिल्ला, इतनी एडवाइस तो नमाज और रोजे के लिए भी उन्होंने नहीं की। देखिए नमाज रोजा 1400 साल से अंडर स्टूडेंट सब आदमी जानते हैं, लैंग्वेज को लोग भूले जा रहे हैं, ये नहीं कहा कि ये ना पढ़ो, अपनी हर किताब का इंग्लिश में ट्रांसलेशन कराया, लेकिन अपनी ओरिजिनल लैंग्वेज को ना छोड़ो, क्यों? वो ईमान को इफेक्ट पहुंचेगा। और दूसरा जुमला, आयतुल्लाह सिस्तानी की एक किताब है जो सिर्फ आपके लिए लिखी गई, मेरे लिए तो लिखी ही नहीं गई, यानी मुझसे मतलब है इंडिया वाले, पाकिस्तान वाले और ईस्ट अफ्रीका वाले, कोड ऑफ प्रैक्टिस फॉर मुस्लिम्स लिविंग इन द वेस्ट। उसका पहला चैप्टर ही यह है कि लिविंग इन द वेस्ट तो ठीक है, लेकिन इज इट अलाउड टू लिव इन द वेस्ट और नॉट? पहला चैप्टर सिर्फ 2 पेजेस है, पहले तो वो पढ़ लीजिए, आगे किताब बाद में पढ़िएगा। और यही उसका जुमला कि अगर जरा भी आप या आपकी औलाद का ईमान इफेक्टेड है तो रहना आराम हो जाता है, ये लश्कर यजीद से ज्यादा खतरनाक है। यानी अगर अपनी रिलीजियस ड्यूटीज पर तवज्जो ना दें तो लेस्टर लश्कर यजीद से ज्यादा खतरनाक है। खाली लेस्टर नहीं, फिर लोग कहेंगे कि आप इसके पीछे पड़ गए हैं, लंदन हो कि न्यूयॉर्क हो कि टोरंटो हो कि मेलबर्न हो कि ऑकलैंड हो कि कोई भी वेस्टर्न कंट्री। और ये भी मैं बता दूं कि यहां रहकर भी रिलीजन को बचाना और औलाद को बचाना मुश्किल नहीं है, खाली टाइम देना पड़ता, जो आज हर एक के पास शॉर्टेज है टाइम। टेलीविजन के सामने 16-16 घंटे बैठने वाले रिटायर्ड पेरेंट भी उनके लिए औलाद के पास टाइम नहीं। लेकिन बात बहुत लंबी हो रही, भैया याद रखिएगा कि 1429 हिजरी या 2008 जनवरी का या लश्करे यजीद वो आपके घर की हर वो चीज है जो आपके या आपकी औलाद के ईमान को नुकसान पहुंचा रहा। बल्कि नहीं, 11वें इमाम की वर्डिंग ये नहीं थी कि वो जस्ट लाइक लश्करे यजीद, कहा कि मोर डेंजरस मोर हार्मफुल देन लश्करे यजीद, लश्करे यजीद से भी ज्यादा खतरनाक चीज। अब आप खुद ही अपने घर में जाके देख ली। और इसी में जो एक बात मैंने कही जो बहुत इंपॉर्टेंट है, इसलिए कि जितनी जरूरी ये चीज उतनी ही खतरनाक भी है, और वो है कंप्यूटर और इंटरनेट। और ये मैं आपको बता दूं, आप तो मुझसे बेहतर जानते होंगे, लेकिन अब आप ये ना समझिएगा कि मौलाना पाकिस्तान से आए तो उन्हें क्या पता। नहीं, अब मैंने भी कि ये एलिगेशन कोई ना लगाए دیکھنے دکھانے کے لیے آسٹریلیا کے اندر رہنا اختیار کیا جائے, رہتا وہاں پہ میں 15 دنوں سال میں, لیکن ہمارے یہاں نارتھ امریکہ کے اندر اور یہاں بھی گورنمنٹ پریشان ہیں کہ کس طریقے سے اس انٹرنیٹ وغیرہ پہ وہ فلٹر لگایا جائے کہ ہمارے بچے بچیں. نان مسلم اس کی خرابیوں سے پریشان, اس کے اندر ایک بہت بڑی چیز ہے ڈس انفارمیشن. اور جو میں نے پہلی مجلس میں کہا وہ آج میں پھر ریپیٹ کر رہا ہوں, اور یہ ڈس انفارمیشن محرم کا چاند آتا ہے تو آزاداری سے ریلیٹڈ شروع ہو جاتی. کتنی اس وقت سائٹس ہیں جس میں آرٹیکلز ہیں, بلاگز ہیں یا ای میل سرکولیٹ کر رہے ہیں, جی وہ آنو محمد تو جناب زینب کے بیٹے ہی نہیں تھے, وہ جناب قاسم کا تو لاشائی پامال نہیں ہوا, جی وہ اہل بیت تو قید ہی نہیں ہوئے, صرف 3 دن یزید نے محل میں احترام سے رکھا پھر واپس کر دی. اتنی ساری باتیں, یہ ڈس انفارمیشن آپ کو پتا بھی نہیں ہوگا. ہمارے بزرگ نے حیرت سے ہیں کہہ دیا, جو کہ کیوں کہ واقعا یہ اس جنریشن کا مسئلہ نہیں, یہ ہمارے یوتھ کا مسئلہ. اور 2-4 ریفرنسز دیے جاتے, اس کتاب میں یہ لکھا, اس کتاب میں یہ لکھا. نہ یوتھ کے پاس اتنی کیپیسٹی یا کیپیبلٹی کہ وہ کتاب اٹھا کے چیک کریں, اور نہ ان کے پاس اتنی نالج کہ اگر کتاب میں لکھا بھی ہے تو یہ دیکھ لیں کہ اس کے نیریٹر کون ہے. دعائے توسل میں بہت یاد آ جاتا ہے کہ راوی کمزور ہے, حدیث کسان میں بہت یاد آ جاتا ہے کہ اس کا ایک راوی جو ہے ذرا ویک ہے, لیکن جو آزاداری کے حوالے سے ڈس انفارمیشن ہے اسی میں ایک چیز اور سن لیجیے. بہت ہی آج کل اس وقت ان تاریخوں میں پھر ایک ای میل سرکولیٹ ہو گئی ہے کہ جی جناب قاسم کی مہندی نکالنا حرام. وہی ایک سلسلہ میرا ٹاپک چل رہا ہے, اس کے اندر یہ بات آ گئی, جناب قاسم کی مہندی نکالنا غلط. لفظ حرام یا لفظ غلط کہنے کا اختیار یا اتھارٹی صرف مجتہد کو ہے اور کسی کو نہیں, چاہے کتنا ہی بڑا عالم کیوں نہ. تقلید کا تو کنسپٹ ہی ہے بھائی, تقلید کا تو کنسپٹ یہ ہے کہ آپ حضرت امام خمینی کی گریٹنس اور عظمت کو جانتے ہیں, اس سے بڑا عالم کون گزرا ہوگا. لیکن اگر آپ تقلید آ کر خوئی کی کر رہے تو حضرت امام خمینی کا جو نظریہ ہوگا وہ بھی آپ عمل نہیں کر سکتے. آغا خوئی جیسا مجتہد اور فقی 1400 سال کی شیعہ تاریخ میں شاید 2 یا 3 ان کے برابر گزرے, لیکن اگر آپ تقلید امام خمینی کی کر رہے ہیں تو آغا خوئی تک کی کسی اوپینین یا فتوے کو آپ نہیں لے سکتے. جو عام سے علماء یا حجت الاسلام لیول کے علماء, ان کی کیا حیثیت. کوئی ایسا مسئلہ آ جائے کنفیوژن والا, پہلے دیکھیں آپ کا مرجع کیا کہتے ہیں. اور یہاں پہ میں مرجع کی ورڈنگ پڑھ دوں اور اس کے ساتھ ایک چیز کی وضاحت کر دوں. فرماتے ہیں کہ اگر نسبت دے کے مہندی نکالی جائے تو صحیح نہیں, ورنہ مہندی نکالنا بالکل جائز. اب وہ سنیے نسبت, دو باتیں اس میں کہہ دوں. ایک یہ کہ کیا انڈیا اور کیا پاکستان اور کیا اس افریقہ میں مہندی نکلتی ہوگی. جیسے مہندی کربلا اور نجف میں نکلتی ہے اور مراجع کرام کے گھر کے سامنے سے جو سڑک پر اس کا جلوس جاتا. ہمارے ہاں تو عزا خانے میں کچھ بچے مہندی لے کے آ گئے, عقیدت اور احترام کے ساتھ ہم نے نسبت کی وجہ سے اس کا احترام کیا, اور یقیناً لوگوں کا تجربہ ہے کہ دعا بھی جتنے جلدی ان 2-3 جگہوں پہ قبول ہوتی. لیکن وہاں جا کے دیکھیں نجف میں تمام مراجع کے گھر کے سامنے سے جو مہندی کا جلوس نکلتا, کیا شاندار وہ جلوس ہوتا, کتنے بڑے انداز سے اس کو منایا جاتا. ایک مرجے نے نہ اس پہ اعتراض کیا, نہ اس کو روکا, نہ اس کو بند کیا. تو یہ تو ہو گئی پریکٹیکل بات. اب آئیے کہ اصل مسئلہ کیا. یہاں دو چیزیں جس کو لوگ مکس اپ کر دیتے. کربلا میں جناب قاسم کی شادی نہیں ہوئی تھی, یہ بات تو بالکل پروف, اور اس میں تمام مراجے کہتے ہیں کہ شادی ثابت نہیں. تو اگر کوئی یہ نسبت دے کہ شادی ہوئی تھی یہ کہے تو وہ غلط ہے. بعض نان مراجع نے اپنی ریسرچ کی ہے کہ شادی ہوئی تھی, یعنی اس میں بھی بہرحال ہے ایک ہسٹورین کا ایک گروپ, لیکن مراجع جو ہے وہ کہتے ہیں کہ شادی پروف نہیں. لیکن شادی ایک الگ چیپٹر, نہیں ہوئی تھی, نہ تو کسی ہسٹری میں لکھا ہے, نہ ہی امام حسین کی کوئی ایسی بیٹی تھی جن کی شادی ہو سکتی تھی. فاطمہ کبریٰ تھی, وہ آلریڈی شادی شدہ تھی, بلکہ صاحب اولاد تھی. کربلا کے میدان میں حسین کی بڑی بیٹی کبرا اپنے شوہر حسن مسنہ اور اپنے بیٹے کے ساتھ آئی تھی, بلکہ کربلا کا آخری شہید आगा हुसैन से जस्ट बिफोर वो जनाबे फातिमा कुबरा का बेटा था जो अपने नाना के सीने पे शहीद हुआ। अली असगर के भी बाद जब हुसैन घोड़े से गिरे थे तो खेमे का पर्दा हटा था, एक छोटा सा बच्चा आके हुसैन के सीने पे बैठ गया और कह रहा था मेरे चचा को ना मारो, ये फातिमा कुबरा का बेटा था। दूसरी बेटी इमाम मजलूम की फातिमा सुगरा थी जो मदीने में, तीसरी बेटी सकीना थी कि ना एज शादी वाली थी ना उनके बारे में कोई कहता है कि वो शादी जनाब कासिम की उनसे हुई, तो और तो कोई बेटी नहीं थी इमाम हुसैन की। तो अव्वल तो किसी हिस्ट्री में शादी का लिखा भी नहीं है और दूसरी जाने बगैर कोई शादी करना भी चाहे तो कोई बेटी नहीं है इमाम हुसैन की, तो शादी नहीं हुई। मगर मेहंदी निकालना इसका इससे कोई ताल्लुक नहीं। मेहंदी निकाली जाती है ठीक उसी नीयत के साथ जिस नीयत के साथ आप ताबूत उठाते हैं इमाम हुसैन का। करबला में क्या इमाम हुसैन का ताबूत उठा था? नहीं उठा था। तो क्यों उठाते हैं ताबूत? अगर कोई कहे कि शादी नहीं हुई थी इसलिए मेहंदी हराम है, तो ताबूत नहीं उठा था तो ताबूत भी हराम है। ताबूत हम जिस नीयत से उठाते हैं उसी नीयत से मेहंदी उठाई जाती है और वही नीयत होनी चाहिए। ताबूत की नीयत यह होती है कि मौला मैदान करबला अंसार और असहाब और बनी हाशिफ आपकी आर्मी बहुत छोटी थी, शहीद हो गए, आपका लाशा पड़ा रहा, कोई ताबूत उठाने वाला ना था। अगर हम होते उस वक्त तो मौला मैदान करबला में आते और आपके लाशे को जलती रहती पे नहीं रहने देते। ताबूत हम उठाते हैं कि कोई ना था ताबूत उठाने वाला, हम होते तो उठाते। अलम हम उठाते हैं कि अब्बास के बाजू कटे और अलम गिरा, हम होते तो इस अलम को गिरने ना देते, संभाल लेते। मेहंदी इस नीयत से उठाना कि शादी नहीं हुई, लेकिन काश हम लोग करबला में होते तो इस तरह आका हुसैन को डिफेंड करते कि फिर ये सारे मसाइब ना आते और कासिम शादी के काबिल होके शादी होती और हम उसकी मेहंदी में शरीक होते। शादी नहीं हुई थी लेकिन हम होते तो कासिम को शहीद ना होने देते, हम होते तो आलम को ना गिरने देते। ये साइन है हमारी उस जुमले के लिए जो जबान से कहते फया लैतनी कुंतो माकुम, जबान से कहते फया लैतनी कुंतो माकुम और अमल हमारा होता है आलम को संभालना, ताबूत को उठाना और मेहंदी को निकालना। भाई ये दो चीजों को मिक्सअप ना करें। और यही वजह कि एक तरफ तमाम मराजे का मुत्तफिका फतवा कि मेहंदी निकालना बिल्कुल जायज और सही है और उनके घर के सामने निकलती है, और दूसरी जाने हर उस मोमिन और मोमिना का प्रैक्टिकल एक्सपीरियंस है जिसने सिंसियरिटी के साथ मेहंदी में शिरकत की है कि वहां जो दुआ मांगी जाती है बहुत जल्द कबूल होती है। इसलिए कि करबला में हुसैन ने जो शहादत दी, परवरदिगार आलम की रजा को खरीद लिया, या अय्यतुहन नफ्सुल मुतमइन्ना इरजिई इला रब्बिकी राज़ियतन मर्ज़िया, तू मुझसे राजी और मैं तुझसे राजी हूं। अब हुसैन के नाम से इसीलिए हाजतें पूरी होती हैं कि अल्लाह की रजा हुसैन के पास, और मैदान करबला में कासिम का लाशा वो था जिसने हुसैन को सबसे ज्यादा दुख पहुंचाया था। बेटा कासिम तेरे चचा के लिए कितना मुश्किल है ये मरहला कि तूने पुकारा और मैं वक्त पे तेरी मदद को ना पहुंच सका। कासिम के मसाइब जैसे अभी बरादर जाफर लाडे कह रहे थे कि लाशाए कासिम पे हाथ रख के हुसैन ने कहा वाह गुरबता, अरे मेरा कासिम जैसा बेटा मारा गया। कासिम के मसाइब हो, कासिम की मेहंदी हो और हुसैन इससे खुश ना हो जो इसमें शरीक हो रहा है, इम्पॉसिबल है। हुसैन, मैंने एक जुमला नहीं वो एक और मजलिस में कहा था, यहां कल आएगा, और वो ये था कि जब कभी सैदानियों और बीबियों को जो महरम है रसूलुल्लाह की याद सताती है तो वो अकबर को देखती है, शबीह रसूल, और जब कभी मौला की याद आती है तो अब्बास को देखती है, अब्बास शबीह अली है, और हुसैन को जब अपना भाई हसन याद आता है तो कासिम को देखते हैं, कासिम अपने बाबा की तस्वीर है। और हसन और हुसैन का बचपने से ऐसा साथ है कि एक बार नहीं हसन तो बार बार हुसैन को याद आते हैं। بڑی محبت حسین کو قاسم سے اپنے حسن کی وجہ سے، لیکن حسین کو جو محبت ہے وہ تو ہے. ہم تو ذرا سوچیں ام فروا کے بارے میں، اگر کوئی عورت جوانی میں بیوہ ہو جائے اور پوری جوانی اسے بغیر شوہر کے گزارنا ہو تو ممکن نہیں ہے. ہاں اگر شوہر کی یادگار اس کا کوئی بچہ یتیم بچہ ہو تو اس کو دیکھ دیکھ کے ماں جیتی ہے، اور جو اس کی زندگی میں کمی رہ گئی، اب ایک ہی خیال ماں کے دل میں ہوتا ہے، میرا بیٹا جلدی سے شادی کے قابل ہو، میں اس کی شادی کروں، میری بہو گھر میں آئے، میرا بیٹا شادی شدہ زندگی گزارے. ماں اپنی بیوگی کو پھر بھول جاتی ہے. ام فروا جوان تھی جب حسن دنیا سے گئے، ام فروا کی اب ساری تمناؤں کا مرکز قاسم ہے. قاسم کو دیکھ کے ماں جیتی ہے، جلدی سے میرے قاسم کی شادی ہو تو میں اپنی جوانی کا دکھ بھول جاؤں. مگر ہاں قاسم کے ساتھ ام فروا ایک امانت کی بھی برابر سے حفاظت کرتی ہیں. بیٹی کا بھی خیال ہے اور امانت کا بھی خیال ہے. سات سفر آپ کے یہاں امام حسن کی وفات منائی جاتی ہے. جب حسن مشتبہ کا کلیجہ ٹکڑے ٹکڑے ہو رہا تھا، سارے گھر والے بستر کے قریب تھے، حسن اور زینب، حسین اور زینب حسن کے قریب ہیں، ام فروا پائتی کھڑی ہیں اور اس حالت میں کھڑی ہیں کہ آنکھوں کے سامنے شوہر کو دنیا سے رخصت ہوتے دیکھ رہی ہیں. گود میں ایک سال کا قاسم ہے. ایک بار حسن مشتبہ کلیجہ ٹکڑے ہو رہا ہے، بولا نہیں جا رہا، اشارے سے ام فروا کو بلایا، کہا ام فروا میرے قاسم کا خیال کرنا اور ایک تعویذ میں تجھے دے کے جا رہا ہوں، یہ تعویذ میرے قاسم کے ہاتھ پہ باندھ لینا. دیکھو اس تعویذ کو کھولنا نہیں، جب میرا بیٹا بہت بڑی مصیبت میں مبتلا ہو تب اس تعویذ کو کھول کے دیکھنا. ام فروا نے قاسم کی بھی حفاظت کی اور اس امانت کی بھی حفاظت کی. تعویذ قاسم کے بازو پہ بندھا رہا، یہاں تک کہ قاسم 13 سال کا ہو گیا. اور اب ام فروا سوچ رہی ہے، چند مہینوں کی بات ہے، شادی کے قابل ہوگا، شادی کروں گی اور بہو لاؤں گی، کہ 28 رجب کا سفر کربلا آ گیا. کربلا میں فروا پہنچی، عاشور کی رات آئی، حسین نے اصحاب کا امتحان لیا، حسین نے سیدانیوں کے خیموں کا جائزہ لیا جو کل بھی آپ نے سنا، اور شب عاشور بھی پڑھوں گا. مگر جب حسین اس جائزے سے فارغ ہوئے، آئے سہن میں مسلح بچھا کے بیٹھ گئے اور ایک بار خدا کی بارگاہ میں دعا کے ہاتھ بلند ہے، اللہ اور حسین کی باتیں ہو رہی ہیں. حسین کو لگا کوئی میرے برابر میں آ کے بیٹھا. حسین نے آنکھیں کھول کے دیکھا، کیا دیکھا؟ میرا 13 سال کا یتیم بھتیجا قاسم میرے برابر میں آ کے بیٹھا. حسین نے کہا، قاسم بیٹا رات کے اندھیرے میں یہاں کیوں آ گئے؟ ماں کے پاس جا کے بیٹھو، تیری ماں اکیلی ہوگی. کہا کہ چچا میری ماں ہی نے تو مجھے آپ کے پاس بھجوایا ہے. میری ماں مجھ سے باتیں کرتے ہوئے کہنے لگی، قاسم بیٹا میں سیدانی نہیں ہوں، امتی ہوں. مجھے ڈر لگ رہا ہے کہ کل میدان میں تیرے قدم پیچھے نہ ہٹ جائیں. لوگ کہیں حسن کا بیٹا تو پیچھے نہیں ہٹ سکتا ہے، یہ فروا کے دودھ کی خرابی ہے. آقا سے جا کے اتنا پوچھا کہ کل کے شہیدوں میں تیرا نام ہے کہ نہیں، اما نے بھجوایا ہے، اتنا بتا دے کل میں بھی شہید ہوں گا کہ نہیں. حسن کا بیٹا سوال کر رہا ہے، حسین نے کوئی جواب نہ دیا، بس ایک بار قاسم کو سینے سے لپٹا لیا، قاسم کے بدن کو سونگتے جاتے ہیں، کہتے قاسم بیٹا تجھ میں سے مجھے بھیا حسن کی خوشبو آ رہی ہے. ارے کاش میرا بھائی حسن آج میرے ساتھ کربلا میں ہوتا. لیکن قاسم کو تو جواب کی بے چینی ہے نا، 3 بار پوچھا میرا نام ہے کہ میرا نام نہیں ہے. حسین نے کہا، بیٹا بار بار شہادت کی بات کر رہا ہے. یا بنیا کیفا عندک الموت، پتا بھی ہے موت کسے کہتے ہیں؟ ارے موت کو کیا سمجھتا ہے؟ قاسم کہتا ہے، اہلا من الاصل، چچا شہد سے زیادہ میٹھی اور شیرین چیز ہے موت. لیکن آپ نے مجھے نہیں بتایا، شاید میرا نام کل کے شہیدوں میں نہیں ہے. حسین نے کہا، قاسم تو اپنے بارے میں پوچھ رہا ہے؟ ارے کل کے شہیدوں میں تو تیرا 6 مہینے کا بھائی علی اصغر بھی شامل ہے. اصغر کا نام سننا تھا، 13 برس کے بچے کو جوش آ گیا، ایک بار انگڑائی لی، چچا کیا یہ بے حیا فوج ہمارے خیموں میں آ کر میرے بھائی کو مارے گی؟
ارے قاسم کو کون بتائے، اصغر تو حسین کے ہاتھوں میں ہوگا، حسین اسے لے کے جائیں گے جب تین بال کا تیر چلے گا. حسن نے کہا، حسین نے کہا جا قاسم مطمئن ہو جا، کل تیرا نام بھی ہے. اور عاشور کا دن آ گیا، صبح سے شہادتیں شروع ہوئیں، لاشوں پہ لاشیں آنے لگے. عزاداروں ایک بڑی مشکل منزل آ گئی، اکبر کا لاشا آ گیا، آنو محمد کے لاشے آ گئے. آنو محمد کے لاشوں کے بعد اب جو قاسم خیمے میں آئے، ام فروا نے کہا قاسم بیٹا تو نے میرا سر جھکا دیا، تو نے مجھے شرمندہ کر دیا. ارے میری شہزادی کے لال مارے گئے اور میرا بیٹا زندہ رہا، قاسم پہلے تجھے مرنا تھا. خود بھی سوچیے ام فروا نے کس دل سے برداشت کیا ہوگا، زینب کے لال مارے جائیں میرا قاسم زندہ رہے. قاسم نے ہاتھ جوڑے کہا اماں میں تو بار بار چچا کے پاس جاتا ہوں اور ہر بار چچا کہتا ہے قاسم تو میرے بھائی حسن کی نشانی ہے، تو میں تجھے مقتل میں کیسے بھیجوں. میں اتنا سننا تھا ام فروا کو یاد آ گیا، قاسم تیرے بابا نے کہا تھا جب میرے بیٹے پہ بڑی مصیبت آئے تو تعویذ کھولنا. عزاداروں یہ ہے کربلا، بیٹے کی زندگی خطرے میں ہو تو ماں کہتی ہے بڑی مصیبت آئی، اور کربلا میں بیٹے کی زندگی بچ رہی ہے ماں کہتی ہے بیٹا اس سے بڑی مصیبت کیا ہوگی، لاؤ تعویذ کھولو. تعویذ کھولا، حسن نے لکھا تھا بھیا حسین میں کربلا میں نہ ہوں گا، ارے میری طرف سے ایک تحفہ قبول کر لینا، میرا قاسم میری جانب سے کربلا میں جہاد کرے گا. قاسم نے خط پڑھا، خوشی کے عالم میں دوڑے دوڑے گئے، کہا چچا اب میں نہیں آیا ہوں، میرا بابا سفارش لے کے آیا ہے، چچا میرے بابا کی تحریر پڑھ لیجیے. حسین نے حسن کی تحریر پڑھی، کہا قاسم میں تجھے نہیں روک سکتا. قاسم چلنے لگا، ام فروا نے ایک بار روکا، آقا حسین کے پاس آئی، کہا آقا میرے پاس امام حسن کا امامہ محفوظ رکھا ہے، میرا دل چاہتا ہے میرا قاسم اپنے بابا کی شبی بن کے مقتل میں جائے، اپنے ہاتھ سے میرے قاسم کو حسن کا امامہ بنا دیجئے. 13 برس کا قاسم گھوڑے پہ بیٹھا تو پاؤں بھی رکابوں میں نہیں آ رہے تھے، مگر ایک عظیم جہاد کیا. ارے 70 پہلوان مارے گئے، ایک شامی پہلوان کے تو 7 جوان بیٹے 13 برس کے قاسم نے مارے. اب یہ جو منظر دیکھنا تھا، عمر صاحب کی ساری فوج قاسم پہ ٹوٹ پڑی، اکیلا 13 سال کا بچہ چاروں طرف سے نرغہ آدھا، ایک بار گھوڑے سے گرا، آواز دی چچا درکنی ذرا میری مدد کو آئیے. تمام کتابوں میں لکھا ہے کربلا میں حسین کو مدد کے لیے تقسب نے پکارا، اتنی تیزی سے حسین کسی کے لیے نہ گئے، جیسے قاسم کی آواز سنی اس تیزی سے دوڑ کے پہنچے کہ لشکر یزید کو ہٹنے کا موقع بھی نہ ملا. حسین کو دیکھا اب گھبرا کے بھاگے، ادھر کے گھوڑے ادھر بھاگے، ادھر کے گھوڑے ادھر بھاگے. عزاداروں آپ نے بڑے آرام سے جملہ سن لیا، دائیں طرف کے گھوڑے بائیں طرف بھاگے، بائیں طرف کے گھوڑے دائیں طرف بھاگے، مگر زمین پہ 13 برس کا قاسم پڑا ہے، یہ گھوڑے ادھر سے ادھر گئے، ادھر سے ادھر گئے. میں نے اپنے مرحوم استاد سے ایک جملہ سنا تھا کہ امام زمانہ کہتے ہیں میرا سلام کربلا کے اس شہید پر جس کی دائیں پسلیاں ٹوٹ کے بائیں طرف آ گئی، بائیں پسلیاں ٹوٹ کے دائیں طرف آ گئی. کربلا کی ساری شہادتوں میں ہر مجاہد حسین کے ساتھ شریک ہے، مگر ایک مصیبت ایسی ہے قاسم کے علاوہ کوئی چچا کے ساتھ شریک نہ ہوا. لاشا پامال، یا قاسم کا لاشا پامال ہوا یا شہادت کے بعد حسین کا لاشا پامال ہوا. لیکن عزاداروں وہاں بھی ایک فرق ہے، حسین کا لاشا جب پامال ہوا حسین مارے جا چکے تھے، لیکن قاسم زندہ تھا. جب ادھر کے گھوڑے ادھر گئے، ادھر کے گھوڑے ادھر آئے، اور حسین نے جو منظر دیکھا کہا قاسم تیرے چچا کے لیے انتہائی شاخ ہے، تو نے پکارا اور میں وقت میں نہ آیا. قاسم نے آنکھیں کھولی ایک مرتبہ کہا میرا بابا آ گیا. عزاداروں یہ تو حسین آئے ہیں،
کیا قاسم پہچان نہیں پا رہے چچا کون ہے باپ کون ہے؟ نہیں نہیں مجھے یقین ہے ادھر قاسم گھوڑے سے گرے ادھر جنت البقیع سے حسن مصطفیٰ چلے. قاسم بیٹا گھبرانا نہیں تیرا باپ تیری مدد کو آ رہا ہے. ادھر سے حسن آئے ادھر سے حسین. آخری جملہ قاسم کا لاشا ایسا نہ تھا کہ حسین اکیلے اٹھاتے. ایک بار ابا کو اتار کے زمین پہ بچھایا قاسم کے بدن کے ٹکڑے جمع کیے ابا کو اٹھا کے چلے خیمے کے دروازے پر پہنچ گئے. ہر ایک کا لاشا لے کے حسین خیمے کے اندر جاتے ہیں. یہ لاشا لے کے دروازے پہ رک گئے. تھوڑی دیر بیویوں نے انتظار کیا پھر زینب باہر آئیں اور کہا بھیا قاسم کا لاشا لے کے نہیں آئے ہم انتظار کر رہے ہیں. حسین نے کہا زینب قاسم کا لاشا ایسا نہیں ہے کہ اس کی ماں دیکھ سکے. یہ لاشا میں فروا کو نہیں دکھا سکتا. اور پیچھے پیچھے فروا آ رہی تھی جیسے ہی جملہ سنا کہا مولا یہ آپ نے کیا کہہ دیا؟ ارے ذرا دکھائیے میرا لال کس عالم میں ہے. اب جو حسین نے ابا کھولی قاسم کا ٹکڑے ٹکڑے بدار ہر بی بی رونے لگی. فروا شکر کے سجدے میں گر کے کہتی ہے اے بی بیو زینب و کلثوم مجھے مبارک باد دو. ارے میرا ہدیہ سب سے زیادہ قبول ہوا. ہائے میرا گل بدن قاسم ہائے قاسم.
دیوا شبر کی رو کر پکاری میرے بچے کی آتی ہے مہدی. بیوا شبر کی رو کر پکاری میرے قاسم کی آتی ہے مہدی. لوگ کرتے ہیں کیوں آہ زاری میرے بچے کی آتی ہے مہدی. بیوا شبر کی رو کر پکاری میرے بچے کی آتی ہے مہدی. کوئی دلہا کی پھوپھیوں کو لاؤ ان کی چھوٹی چچی کو بلاؤ. کوئی دلہا کی پھوپھیوں کو لاؤ ان کی چھوٹی چچی کو بلاؤ. دیر ہوتی ہے کیوں جلد آؤ میرے قاسم کی آتی ہے مہدی. بیوا شبر کی رو کر پکاری میرے قاسم کی آتی ہے مہدی. میری بھولی سکینہ کہاں ہو کیوں نگاہوں سے اب تک نہا ہو. میری بھولی سکینہ کہاں ہو کیوں نگاہوں سے اب تک نہا ہو. مہندی لے جاؤ بابا کی پیاری میرے قاسم کی آتی ہے مہدی. जाके कहे तो ऐसा है ज़मन से कोई सुगरा को लाए वतन से, जाके कहे तो ऐसा है ज़मन से कोई सुगरा को लाए वतन से, जाए अकबर मंगाए सवारी मेरे कासिम की आती है मेहंदी, बेवा शबर की रो कर पुकारी मेरे कासिम की आती है मेहंदी, सुनती हो फातिमा की खुदादी घर में दो भाइयों की है शादी, सुनती हो फातिमा की खुदादी घर में दो भाइयों की है शादी, आज जागी है किस्मत तुम्हारी मेरे कासिम की आती है मेहंदी, बेवा शबर की रो कर पुकारी मेरे कासिम की आपसी है मेहंदी, कोई कब्र हसन पे ये कह दो देख तो जाए बेटे का शहरा, कोई कब्र हसन पे ये कह दो देख तो जाए बेटे का शहरा, उनकी फुरकत में आंसू है जारी मेरे कासिम की आती है मेहंदी, बेवा शबर की रो कर पुकारी मेरे कासिम की आती है मेहंदी।
माता में उसे